آپ کی دعاؤں کو قبول فرمائے، آپ کی مشکلوں کو آسان فرمائے، آپ کو سوائے بنے حسین کے کوئی شناخت. میرے عزیزوں، یہ آج ضلع کی ضرورت برآمد ہوگی، کل چھٹی محرم ہے، تابوت جناب علی اکبر، ساتویں محرم کا برکات جناب قاسم، آٹھویں محرم کو علم جناب عباس علیہ السلام. میں نے گزشتہ سال بھی پہلی مرتبہ اس علم پر ایک خاص کپڑا ڈالا تھا، اور میں نے سب سے گزارش کی تھی کہ اسے کھینچنے کی کوشش نہ کریں. وہ کپڑا علم جناب عباس علیہ السلام پر جو ہے، جناب عباس علیہ السلام کی زری کپڑا جو خصوصی طور پر ہمیں دیا گیا تھا، ہم نے اس پر ڈالا ہے. خواتین نے اس پر پچھلے سال بھی گرہیں لگائیں. میرے دوستوں، ایسی چیزیں بار بار نہیں ملتی، اس کی زیارت کریں. میں نے سب کے سامنے اس لیے پیش کیا کہ سب اس زری کے کپڑے کو ہاتھ اپنی آنکھوں سے لگائیں، لیکن اس پہ باندھے نہیں کوئی چیز. نمی کو زلزلہ کی زیارت ہوگی، اور دسویں کو 1:30 بجے یہاں ہمارے عاشورا ہوں گے، اس کے بعد مجلس سے اور پھر فاتحہ شکنی ہے. تابوت امام حسین علیہ السلام نے اپنے بیٹوں کو، اپنے مردوں کو بھی فاتحہ شکنی کی آپ دعوت دے سکتے ہیں. نیچے بہت بڑا فاتحہ شکنی کا انتظام ہوتا ہے. میں نے کل بھی آپ سے گزارش کی تھی کہ جب آپ نکل ہی آتے ہیں تو 5 منٹ پہلے اگر آپ نکل آئیں تو یہ بیچ بیچ میں لوگوں کے آنے کا سلسلہ ختم ہو جائے. اور جیسے کہ ہم 7 بجے گیٹ بند کر رہے ہیں، یہ سیکیورٹی کی ریزنز ہیں، ہمیں ان گیٹوں کو بند کرنا پڑتا ہے. براہ کرم اس بات کا خیال رکھیں. سلوار کریں. سوال بات ہے کہ بچیاں مجھے سوال پوچھتی ہیں جب میں بالکل ایگزاسٹ ہو چکی ہوتی ہوں. یہ تقریریں میرے دوستوں، میں آپ کو دوبارہ بہت ہی عاجزی کے ساتھ عرض کروں کہ ایک دفعہ سننے سے کچھ زیادہ بات سمجھ میں نہیں آ سکتی. اگر آپ کو ان باتوں کو سمجھنا ہے تو آپ اگر کچھ تھوڑی زحمت کریں تو سیریز بنا رہا ہے طاہر لڑکا، آپ اسے سیریز لیں. آپ 2-3 دفعہ جب تک ان باتوں کو نہیں سنیں گے آپ کی سمجھ میں نہیں آئیں گی یہ باتیں، کیونکہ اس کے لیے بہت ایک تاریخی پس منظر چاہیے. اور آپ ان سیریز کو لے کر سنیں گے تو پھر آپ کو کچھ باتیں کلیئر ہوں گی. مجھ سے پوچھتے ہیں کتابوں کے نام، لیکن میں کوئی کس کتاب کا نام بتاؤں؟ کوئی ایک کتاب ایسی ہو جس میں آپ کو سب کچھ مل جائے تو میں اس کا نام دے دوں؟ یہ تو مسلسل ایک سفر ہے جسے طے کرنا پڑتا ہے. اور تقریر کے لیے کوئی 10 کتابیں سے زیادہ بہت کچھ اور معاملات اس کے اندر ہوتے ہیں. تو کتابیں تو آپ کو جتنا آپ کا مینٹل لیول ہے یا جتنا آپ کو پڑھنے کا جس قسم کا شوق ہے، ایسی ہر قسم کی کتاب انگریزی میں بھی اور اردو میں بھی اویلیبل ہے. میں کسی ایک کتاب کو آپ کو کیا ریکمینڈ کروں، اس لیے کہ ایک کتاب میں سب کچھ تو ہے ہی نہیں، اور کتابوں کی بھی اقسام ہوتی ہیں. ہاں، ایک بات ہے کہ ایک سی ڈی اس پر کچھ واقعات کو لبنیز اور ایرانی فلم میکرز نے اسے کنورٹ کیا ہے. ایک سی ڈی ہے شہید کوفہ، وہ اردو زبان میں بھی ہے اور انگریزی میں بھی ہے. اور پھر ایک سفر شہادت ہے، اور ایک داستان عشق ہے، اس طرح کے ان کے نام ہیں. بہت اچھا ان سیریز کے اندر ان واقعات کو تاریخ کے دکھایا گیا ہے. اردو کنورژن میں زبان کی ٹرانسلیشن بہت اچھی نہیں ہے، لیکن پھر بھی کافی باتیں سمجھ میں آتی ہیں. انگریزی ورژن اگر بچے دیکھنا زیادہ پسند کریں تو وہ لے کر ضرور بضرور وہ شہید کوفہ کے 4 پارٹس دکھائیے. بہت باتیں دیکھنے سے، ویژولس جو ہے نا، بہت اچھا امپیکٹ ڈالتے ہیں، تو سمجھ میں آئیں گی. اور اگر ہمارے تقریر سے آپ کو کچھ سمجھنا ہو تو ایک دفعہ نہیں، آپ کو 2-3 دفعہ سن کر پھر آپ ان سے پوچھیں تو پھر میں آپ کو بتاؤں. تو شاید اگر آپ ہماری تقریریں اس پر بھی ہیں، انٹرنیٹ پر بھی آ رہی ہیں، حسینیت.com پر اور چڑھی ہوئی ہیں پچھلے سال کی بھی اور اس نئے بھی ان سال کے شروع. تو یہ سیریز آپ کی کنوینئنس کے لیے بنوائی جاتی ہیں یہاں پر، اور یہ بچہ بناتا ہے باہر. اگر آپ اسے لینا چاہیں تو آپ اسے سلوار کریں.
نعرہ تکبیر، نعرہ حیدری، نعرہ حیدری، نعرہ محمد، نعرہ مقدر.
لله الذي خلق الليل والنهار بقوته وميز بينهما بقدرته وجعل لكل واحد منهما حدا محدودا وامدا ممدودا الصلاة والسلام على سيد المرسلين خاتم النبيين سيدنا الممجد بشيرنا المؤيد المصطفى الأمجد محمود الأحمد بالقاسم محمد والصولة الحيدرية والإسمة الفاطمية والهلم الحسنية والشجاعة الحسينية والصبر السجادية والآثار الباقرية والمحاصر الجعفرية والعلوم الكاظمية والحجج الرزوية والجود التقوية والنقابة النقوية والهيبة العسكرية والغيبة الإلهية القائم بأمر الله أما بعد فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن وقوله أحسن بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام صلوات عزیزان گرامی امت مسلمہ میں دو بڑے گروہوں کی ایک ڈیوائڈ ہے جسے اہل سنت اور اہل تشیع کے نام سے پکارا جاتا ہے. اس ڈیوائڈ کو عام طور پر ایک سیاسی تقسیم یا پولیٹیکل ڈیوائڈ کے طور پر پیش کیا جاتا ہے اور کہا یہ جاتا ہے کہ بعد رحلت رسول قیادت کے مسئلے پر دو گروپوں میں نزاع ہوا, یہاں تک کہ وہ چلتے چلتے بات ایک اس خونی لڑائی پر آئی جسے صفین کہتے ہیں اور جس کے بعد جناب امیر اور معاویہ کے درمیان جو مہازارائی ہوئی جس کے بعد بنی امیہ کو ایبسلوٹ پولیٹیکل طاقت حاصل ہو گئی. اس ایبسلوٹ سیاسی طاقت کے بنی امیہ کی طرف چلے جانے سے وہ گروہ جو جناب امیر کے ساتھ تھا اس نے مذہبی رنگ اور رخ اختیار کر کے اپنی مسلمانوں کے درمیان اکثریت سے علیحدہ ایک شناخت اور آئیڈینٹی کریٹ کی. یہ اس ڈیوائڈ کو بیان کرنے کی اور بڑے ہلکے طریقے سے بیان کرنے کی ایک بھونڈی کوشش ہے جہاں اس دو گروپس کے علیحدہ ہونے کو اوور سمپلیفائی کیا گیا اور بڑا मामूली सा बनाकर पेश किया। इक्तदार की लड़ाई थी, जो हावी हो गया उसके पास एब्सोल्यूट पावर आ गई, और जो हावी न हो सका उसने अपनी अलग आइडेंटिटी कार्व कर ली। ये आप जहां हैं वहीं बैठ जाएं बाबू। इंसान का बड़ा एक रिलेशनशिप रहा, और ये रिलेशनशिप बड़ी इंटीमेट रिलेशनशिप रही। मजहब के साथ इंसान की रिलेशनशिप बहुत इंटीमेट है, लेकिन साथ साथ इंसान की तारीफ में हमें सियासत का भी रुख नजर आता है। जनाब ईसा की वो तहरीक जो मुकम्मल तौर पर मजहबी थी, वो भी सियासत के असर व रसूख से बाहर मुकम्मल तौर पर आजाद न हो सकी, क्योंकि जनाब ईसा को जब अपने मुखालफीन से महाजाराई करनी पड़ी तो उसमें सियासत का अंसर शामिल था। पैगंबर इस्लाम की तहरीक, जिसे तहरीक इस्लाम कहते हैं, वो भी सियासत से अलहदा नहीं है। पैगंबर शरीयत लाए, किताब आई, वही उतरी, आप रूहानी उस्ताद भी हैं, और फिर एक दीन जिसे आदम लाए थे उसे कयामत तक बाकी रखने का आपने बंदोबस्त और सामान किया। लेकिन साथ साथ उस माशरत को स्टैब्लिश करने के लिए जिन पुरपेच वादियों से और रास्तों से पैगंबर को गुजरना पड़ा, उसकी वजह से सियासत को इख्तियार करना पड़ा। लिहाजा दीन इस्लाम में पैगंबर इस्लाम की तहरीक मजहब और सियासत दोनों का कॉम्बिनेशन है, और उस कॉम्बिनेशन से एक ऐसी सोसाइटी और माशरा वजूद में आया, लाए पैगंबर, जो पैगंबर की ख्वाहिश के कुछ रिफ्लेक्शन उसके अंदर मौजूद थे। बिल्कुल यही सूरत तहरीके शीयत के अंदर भी है कि इसका फकत मजहबी रंग है न फकत सियासी रंग है। जैसे कि उन्होंने डिवाइड करते वक्त कह दिया कि ये पॉलिटिकल ग्रुप है, और इख्तदार की कश्मकश के अंदर उन्होंने अपनी मजहबी आइडेंटिटी को कारवाउट किया, वरना ये पॉलिटिकल डिवाइड है। तहरीके शीयत भी मजहब और सियासत के दो धारों के साथ साथ चलने का नाम है। हम किसी भी दौर के शियों के बारे में ये नहीं कह सकते कि वो खालिसतन मजहबी शिया हैं या वो खालिसतन सियासी शिया हैं। यहां मजहब और सियासत साथ साथ चलती रही। ये बहुत अहम बात है कि मजहब का सियासत पर गलबा हमेशा मौजूद रहा। अगर हम दौरे अव्वल के मुसलमानों की तारीख उठाकर देखते हैं तो हम ये देखते हैं कि मुसलमानों के सोशियो कल्चरल जो एम्बिट है, जिसके अंदर सियासत भी शामिल है, मजहब भी शामिल है, वो सारा का सारा अलग अलग खानों में बटा हुआ नहीं है। उनका मजहब, उनकी सियासत, उनका कल्चर, उनकी सोसाइटी, वो सारी एक साथ ही चल रही है। लेकिन कुछ
लोगों के पास सोशियो पॉलिटिकल एस्पेक्ट ज्यादा अहम है और कुछ के पास मजहबी एस्पेक्ट उसका ज्यादा अहम। तहरीक शीयत की बाकी तमाम अक्सरियत के साथ ये आइडेंटिफिकेशन और खूबी और खसूसियत है कि उनकी समाजियत, उनकी सियासत पर उनके मजहब का रंग गालिब है। बाकी लोगों के पास समाजियत और सियासत ज्यादा अहमियत रखती है, लिहाजा उन्होंने अपनी उस शॉर्टकमी को छुपाने के लिए वो तहरीक शीयत जो ऐने इस्लाम की और ऐने दीन और ऐने मजहब की उसे पॉलिटिकल डिवाइड बनाकर लोगों के सामने एक लेबल लगाकर पेश किया तो ये तो सियासी तकरीर और सियासी गुरुबंदी है, इसका दीन से क्या ताल्लुक है। हकीकत यह है कि ये तकरीर दीन ही की बुनियाद पर हुई थी, सियासत की बुनियाद पर नहीं हुई थी। और शीयत का यह इफ्तिखार है कि वहां मजहब पहले है, बाकी सारी बातें मजहब में से निकलती हैं। शीयत की तहरीक में मजहब को, दीन को एज ए प्रिंसिपल डिसिप्लिन कबूल किया और बाकी तमाम लोगों ने दीन को जब कबूल किया तो उसे सोशियो पॉलिटिकल डिसिप्लिन के तौर पर कबूल किया जिससे लोग उस दीन की बातें सीखें। मेरे नौजवान दोस्तों फर्क समझ में आया? देखिए मैंने अगर आपको मेरे नौजवान दोस्तों को इस फर्क बता दिया ना तो शायद मेरी ये गुफ्तगू बहुत मैं कामयाब हूं। बाकी तमाम लोगों ने इस्लाम को कबूल किया, तहरीक शीयत ने इस्लाम को कबूल किया, बाकी सब लोगों ने सोशियो पॉलिटिकल डिसिप्लिन के तहत इस्लाम को एक सब्सिडरी चीज के तौर पर कबूल किया। बात समझ आई? सोशियो पॉलिटिकल डिसिप्लिन इख्तियार किया इस्लाम को एज ए सब्सिडरी उसका, तहरीक शीयत की आर्मियों ने इस्लाम को एज ए प्रिंसिपल डिसिप्लिन लिया और बाकी चीजें उसकी सब्सिडरी में थी। तो हकीकी इस्लामी तहरीक कौन सी हुई? शीयत की तहरीक। अब ये कहे कि ये तो पॉलिटिकल डिवाइड है तो बदलाव नहीं मिला और उन्होंने अपनी एक अलग राजनीति को कार्यवाही कर लिया, नहीं अलग राजनीति को कार्यवाही किया, मजहब को अपने था, बाकी सोशियो पॉलिटिकल डिसिप्लिन के पीछे भागते रहे। उनके लिए मजहब सब्सिडरी था, हमारे लिए मजहब प्रिंसिपल क्लॉज था, प्रिंसिपल डिसिप्लिन था और बाकी सारी चीजें सब्सिडरी के अंदर थी। जहां सब्सिडरी के लिए सोशियो पॉलिटिकल रीजन के लिए आदमी नहीं देता, मजहब के लिए आदमी देता है, अकीदे के लिए आदमी देता है, मकसद फिक्र के लिए आदमी देता है। तहरीक शीयत हकीकी इस्लाम और हकीकी दीन और मजहब का नाम है कि जो अपनी चार बाजियां छुपाने के लिए उसे पॉलिटिकल डिवाइस के तौर पर पेश करते। अब यहां से लफ्ज क्या शिया, कुरान करीम में लफ्ज शिया बहुत सारे मकाम पर बयान हुआ और अंबिया के फॉलोअर्स के लिए इस लफ्ज का इस्तेमाल किया गया। पैगंबर इस्लाम की हयात में भी ये लफ्ज इजाद हो चुका था, ये लफ्ज पैगंबर की हयात के बाद वजूद में नहीं आया। पैगंबर की जिंदगी में फिक्री एतबार से ग्रुपबंदी हो चुकी थी। एक ऐसा ग्रोह था जो पैगंबर के बाद दीन के मोहतम हवाले के लिए पैगंबर के घर ही की तरफ रुख रखना चाहता था, वो घर जिसमें अली उसके सरबराह के तौर पर हमें नजर आते हैं। और पैगंबर की रहमत के बाद ये डिवाइड और ज्यादा बढ़ गई और इस डिवाइड की बुनियाद वो मजहब था कि जिसके लिए शीयत ने मक्का हवाला अली और अली के घर को करार दिया, बाकी लोगों ने चूंकि सब्सिडरी के तौर पर मजहब को कबूल किया था, हकीकत में सोशियो पॉलिटिकल जो उनके मफादात थे वो उनके ज्यादा पेश नजर थे, उन्हें इस बात की ज्यादा परवाह नहीं थी। हम
تاریخ کے طالب علم کی حیثیت یہ جاننا چاہتے ہیں کہ آخر بات کیا ہے کہ ایک گھر اور ایک فرد کے لیے اتنی کمٹمنٹ ایک گروہ کی کہ تاریخ کے طول و عرض میں وہ گروہ اس شخص علی ان کے گھر ان کی اولاد کے لیے نہ صرف مسلسل مہاجرائی کرتا ہوا نظر آیا بلکہ جان بھی دینے سے گریز نہ کیا. ہم انویسٹیگیٹ کرنا چاہتے ہیں, ہم تاریخ کو ایکسپلور کرنا چاہتے ہیں, اور پھر اگر اسلام کی تاریخ کو ایکسپلور کیا جائے, ری وزٹ کیا جائے, تو ہم اس سوال کے جواب کو بھی تلاش کر لیں گے کہ علی سے محبت فرد سے محبت ہے یا مکتب اسلام سے محبت ہے. یہ علی سے محبت فرد کی محبت کا نام نہیں, یہ مکتب سے محبت کا نام ہے جس مکتب کو آپ اسلام کہتے ہیں. عزیزان گرامی, پیغمبر اسلام نے جو سوسائٹی یا کمیونٹی تشکیل دی اپنی اس چھوٹی سی حیات میں, اگر ہم یہ سمجھتے ہیں کہ وہ ساری کی ساری سوسائٹی بڑی ہوموجینس تھی, سب ایک فکر کے لوگ تھے, ایک جیسے خیالات کے لوگ تھے, ایک جیسے مزاج کے لوگ تھے, تو ہم بہت سنگین غلطی پر ہیں. پیغمبر کی اس کمیونٹی میں لوگ گروہوں میں بٹے ہوئے تھے, ان کے سوشل کلچرل ٹریڈیشنل پولیٹیکل ہر قسم کے ڈفرینسز تھے, جو ڈفرینسز ایک دوسرے کے ساتھ بہت کنفلکٹنگ تھے. صرف ایک فنڈامنٹل ایشو تھا, محمد کی رسالت جس پر سب کنورج تھے, اس کے علاوہ باقی ساری اپروچز ڈفرینٹ تھیں, مختلف اپروچ اور ملٹی پلیسٹی آف اپروچز تھی, ہر چیز کے بارے میں مختلف. اچھا, آپ پیغمبر کے اس جو گروہ ہے امت ہے اس پر غور تو کریں, ہے کون کون, شمال کے عرب, جنوب کے عرب, مرکز کے عرب, شمالی کوریش ہیں, مرکز اور جنوب کے درمیان میں انصار ہیں, جنوب میں یمنی ہیں, پھر حبشہ سے بلال ہیں, فارس سے سلمان ہیں, عرب اور غیر عرب ہیں, مختلف کلاسز کے لوگ ہیں. یہ سارے کے سارے مل کر امہ کی تشکیل تو کرتے ہیں, لیکن ہر ایک کا اپنا علیحدہ ٹریڈیشن ہے, علیحدہ ویلیوز ہیں, علیحدہ کلچر ہے, اور علیحدہ سوشیو پولیٹیکل ان کی فکر اور سوچ ہے, اور ہر ایک نے اسلام کو اپنے اپنے کلچرل بیک گراؤنڈ میں قبول کیا. ہوموجینس ایکسپٹیبلٹی نہیں تھی میرے دوستوں, ہر ایک نے اپنے اپنے کلچرل بیک گراؤنڈ میں اسلام کو قبول کیا, جس کو جیسا لگا اس کے کلچر سے اگر میچ کرتا تھا اس نے اس طرح قبول کیا. اب اگر ہم عرب کی ٹرائبل سوسائٹی جو قبائلی تھی اس پر غور کریں, تو وہاں بہت سارے سوشل بانڈز تھے, اس میں سب سے امپورٹنٹ بانڈ قبیلے کی عصبیت تھی. آج بھی آپ کہتے ہیں بڑی عصبیتیں ہیں, تعصب ہے, یہ لفظ برا نہیں, ویسے اگر آپ اس کے مطلب دیکھیں تو اچھا لفظ ہے. اس کا مطلب کیا ہے؟ لائلٹی, لائلٹی. لیکن اگر آپ کا تعصب ہے تو یعنی آپ اپنے لوگوں کے لیے لائل ہیں, سب سے پہلی منزل پر اپنا آدمی باندھ لو, تو عصبیت تھی ٹرائبل لائلٹی کی پہلا سب سے امپورٹنٹ بانڈ. اور اگر کوئی کسی قبیلے کے کسی جانور کی بانڈ توڑ دیتا تھا تو وہ بانڈ اتنا مضبوط تھا کہ سارا قبیلہ اس جانور کے ساتھ سے متحد ہو جاتا تھا, لائلٹی آف دا ٹرائب. دوسری امپورٹنٹ چیز یہ تھی کہ اب بہت سارے ٹرائبس تھے نا, ٹرائبس میں گریڈنگ تھی,
ये निचले दर्जे के कबीले हैं, ये उससे ऊपर हैं, ये उससे ऊपर हैं, ये उससे ऊपर हैं, ये सबसे ऊपर है। अच्छा, ये ग्रेडिंग कैसे हुई? ये ग्रेडिंग करने का तरीका ये था कि जिस भी कबीले के आवावस्ता ने कोई बड़ा कारनामे अंजाम दिए हों, जो कबीले की प्रेस्टीज का बाइस हो, उस हिसाब से कबीले की ग्रेडिंग होती थी, जिसे ट्राइबल नोबिलिटी का नाम दिया गया। बाद कबीले ऐसे थे जिनके कई कई आवाम बड़े बड़े कारनामे अंजाम दिए, तो ट्राइबल नोबिलिटी के ग्राफ में बहुत ऊपर आ गए। जिनके किसी में ने भी अच्छे काम नहीं किए, वो ट्राइबल नोबिलिटी के ग्राफ में नीचे थे, लिहाजा ये नोबिलिटी का एक ग्राफ बनता था। अब दो चीजें हो गई, एक ट्राइबल लॉयलिटी और दूसरी ट्राइबल नोबिलिटी। अब इस बैकग्राउंड में जरा पैगंबर के खानदान को रखकर उसको मिलाएगा, इस बैकग्राउंड में पैगंबर के खानदान को रखकर मुलायजा फरमाइए। कहां से शुरू करें? दूर नहीं जाते, नजदीक से शुरू करते हैं, ताकि दोस्तों को हमारी सीमत करा दी। तरफ कसरा से शुरू करते, ठीक है? कसरा जिनके लिए तारीफें लिखती हैं, मुसलमानों की नहीं, गैर मुसलमानों की तारीफें लिखती हैं, कि वो सबसे ताकतवर अथॉरिटी अरब की उस ट्राइबल सोसाइटी के अंदर था, जैसे कि बादशाह किंग होता। उनकी इस अथॉरिटी में सोशियो पोलिटिकल अथॉरिटी के साथ साथ मजहबी अथॉरिटी भी शामिल थी। यानी बनी हाशिम, जो बनी हाशिम अभी नहीं थे, तसा की औलाद थे, वो सियासी अथॉरिटी के साथ साथ मजहबी अथॉरिटी भी रखते थे अरब की उस ट्राइबल सोसाइटी के अंदर। तसा के बाद आपके बेटे अब्दुल्दार जो जल्दी इंतकाल फरमा गए, तो उनकी जगह अब्दुल मुनाफ उनके बेटे ने उठाया वो मेंटल। इनके लिए तालिमों ने लिखा कि बहुत ताकतवर, सारी अरबियन सोसाइटी को अपनी मुट्ठी में रखा और एब्सोल्यूट अथॉरिटी मजहब की भी, सोशियो पॉलिटिकल डिसिप्लिन की भी। जहां ऐसे मनाफ के बेटे थे हाशिम, और हाशिम तारीख अरब में वो नाम है कि पब्लिक वेलफेयर का कॉन्सेप्ट अगर अरब की तारीख में कहीं से आया तो वो हाशिम के जरिए। हाशिम नाम इसलिए पड़ा था कि भोजन को छोड़ देने, रोटियां चूर कर खिलाने वाला। जब भूख पड़ती थी अरबों में, तो हाशिम अपने मुंह गुजबा करके शोरबे बनवा के रोटियां पकड़ा के चूर कर उन भूखों को खिलाते थे। और वह एब्सोल्यूट अथॉरिटी मर्दा की, वो एब्सोल्यूट अथॉरिटी सियासत की हाशिम के पास भी रही, और हाशिम से ये बनी हाशिम के नाम से पहचाने गए। मेरी बातें आपके जहन में ना, किसके पास एब्सोल्यूट अथॉरिटी? मैं सोशियो पॉलिटिकल अथॉरिटी को परवाह नहीं करती, मुझे मजहबी अथॉरिटी की तरफ ज्यादा तवज्जो। हमें कहा ना कि एक तो पॉलिटिकल ग्रुप है, इकदार नहीं मिला था, लेटा हो गया। हकीकत क्या है? ये अहम मजहबी डिसिप्लिन वाला ग्रुप है, बाकी के पास सियासत या फकत मजहब। तो हमारी सारी तकदर इस बात पे, इस बात को साबित करने के लिए कि जो मजहबी डिसिप्लिन था और अथॉरिटी थी, वो कहां रेस्ट करती थी और कहां तक उसे कहां रेस्ट होना चाहिए। और हमारा जो आर्गुमेंट है उसको सब्सटेंशिएट करने के लिए हम इस तारीख को एक तारीख के तालीम की तरह खंगाल रहे हैं। जनाब हाशिम एब्सोल्यूट अथॉरिटी मजहब की भी और सोशियो पॉलिटिकल डिसिप्लिन के अंदर भी एब्सोल्यूट अथॉरिटी, पब्लिक वेलफेयर, कार्यकारी कस्टोडियनशिप, हाशिम का इंतजाम, मक्के की सियासत, मार्का रही और चल तजारती काफले, यानी ट्रेड हो, फाइनेंस हो, सियासत हो, सोसाइटी हो और मजहब हो, सब किसमें कॉन्सेंट्रेटेड था? हाशिम में कॉन्सेंट्रेटेड। हाशिम के बाद उनके बेटे आए अब्दुल मुत्तलिब। ये तारीख अरब का वो नाम है जिसके लिए अंग्रेज मॉरिटी ने लिखा कि पर्सन ऑफ एनर्जी एंड इनिशिएटिव। ये लफ्ज लिखे जनाब अब्दुल
मुत्तलिब अलैहिस्सलाम
के लिए गुलाम
तरफ
फरमा। इनिशिएटिव एनर्जी जनाब अब्दुल मुत्तलिब की, वही बाप से जो कुछ हासिल किया जनाब हाशिम से। लेकिन चंद बातें ऐसी हैं
جو جناب عبد المطلب کے معاملات میں عین مذہب عین دین ہے بلکہ عین روایت انبیاء ہے. پہلی روایت جناب عبد المطلب کے لیے, پوری مکے کی سیاست آپ کے ہاتھ میں ہے, پوری تجارت آپ کے ہاتھ میں ہے, پورا اختیار اتھارٹی آپ کے ہاتھ میں ہے, حکم ہو رہا ہے. کس ذریعے سے؟ نبی تو آیا نہیں, وہی موقوف ہے. اللہ اکبر, جناب عبد المطلب کو خواب کے ذریعے سے حکم ہوا شاہ زمزم کو تلاش کرو. چھپ گیا تھا زمزم کا کنواں, اربوں نے لڑائیاں کر کے کھو دیا تھا, چھپا گیا تھا, غائب ہو گیا تھا. ایک بار خواب آیا, دوسری بار خواب آیا, تیسری بار حکم آ جائے اللہ اکبر. یہ کس کے لیے یہ طریقے اختیار کیے جاتے ہیں؟ ابراہیم کو خواب آیا تھا, جاؤ چھوڑو ہزار اسماعیل کو بے آبے گوار ہندوستان میں, پھر باپ نے خواب دیکھا بیٹے کو ندا کر رہا ہے, اسماعیل سے خواب کا بیان کیا, اسماعیل نے اپنا جگہ پر رہا, سچا کر دکھائیے اپنا ہاتھ, یہ میرے راستے خواب ہیں, سوا ادھر ریاضی نہ رہے. تب صدق پر رویا, بابا سچا کرو خواب, کیوں؟ تم اس مقام پر ہو کہ تمہارے خواب کی اہمیت ہے, حیثیت ہے. اب یہاں خواب کس کو آئے؟ جناب عبد المطلب کو. جاؤ چاہے لندن ڈھونڈو, مجھے اور آپ کو, آپ کی اتنی بڑی سوسائٹی تھی, بڑے بڑے لوگ بیٹھے, کسی کو خواب کیوں نہیں آیا؟ آپ یہ دیکھ رہے ہیں کہ تعلق کہاں سے ہے. میں سوشیو پولیٹیکل اتھارٹی کی بات کرنا ہی نہیں چاہتی, میں تو مذہبی اتھارٹی کی بات کرنا چاہتی ہوں کہ زمین پر جب اللہ کو پیغام بھیجتا ہے تو اسی پر جس کا وہ اپنا نام سمجھتا ہے. بیٹے ہارش کو ساتھ لیا, پھر نکالا چاہے زمزم. آج جو زمزم آپ کے سامنے ہے نا, عبد المطلب کا تحفہ. اور آگے بڑھیے, آدمیوں والا مذہبی اتھارٹی کی بات کر رہے ہیں, سوشل پولیٹیکل ڈسپلن کی بات نہیں کر رہے. اب رہا لشکر لے کر آ گیا, عبد المطلب کیوں منتقل کر لیا؟ گئے اس کے پاس, اونٹوں کا سوال کیا, اس نے کہا تم تو سردار مکہ ہو, میں تو سمجھا تھا گھبرا جاؤ گے, کہو گے کہ تم لشکر لے جاؤ, میں کعبے کی چڑھائی کرنے کے لیے آیا ہوں, تمہیں اپنے اونٹوں کی فکر لگی, کہ اونٹ میرے ہیں, کعبہ خدا ہے. کس کی بات کر رہے ہیں؟ جناب عبد المطلب. کون نہیں ہے؟ آل ابراہیم, اولاد اسماعیل, جن کو بے آب و گیا ریگستان میں حکم خدا سے ابراہیم چھوڑ کر کہا کہ یہ اس بستی میں بسا لیں گے, بے آب و گیا ریگستان میں ان کے لیے کھانے اور پینے کا بندوبست کر دے. کبھی دعا جناب ابراہیم کی, جس کو دہرانے کا بھی وقت نہیں ہے, کہا کہ میرے کعبہ کا خدا, اس نے منہ چھوڑ دیا, سب کا خالی ہو گیا, سب چلے گئے. لا اقسم بحاظ البلد, سورہ بلد, انت خلا بحاظ البلد والد وما ولد, میں اس شہر کی قسم کھاتا ہوں جس میں تو رہتا تھا, اس زمین کی قسم کھاتا ہوں جس پہ تو چلتا تھا, اور اس باپ اور بیٹے کی قسم کھاتا ہوں جو کعبے کی دیوار سے لگے بیٹھے تھے. والدین وما ولد, ایک باپ اور ایک بیٹا,
अब्दुल मुत्तलिब और आपका बेटा अबू तालिब काबे की दीवार से लगकर बैठ गए कि परवरदिगार अगर काबे में रहना है तो हम भी साथ में खत्म हो जाएंगे, अगर कायम रहना है तो हम भी इसके तो पैर में आएंगे। अच्छा क्या हुआ मेरे दोस्तों, क्या हुआ? वो बड़े बड़े हाथी आए और वो हाथी खाए हुए दूसरे की तरह पमाल हो गए। ठीक है, कुरान करीम ने कुछ इरशाद फरमाया। अब जरा इरशाद की टोन देखिए, वो इरशाद की टोन और उसका खिताब देखिए, उस खिताब का तर्ज क्या है। सबको याद है, मुझे पता है। मुझे सिर्फ उस खिताब की जो उसका अंदाज है, जो उसका सवाल है, जो उसकी चाशनी है, बस वो समझ जाइए, बाकी को आपको सब कुछ रहता होगा। मैंने सब कहा कि मुझे आता है और आपको नहीं आता। मुझे पहले जुमले से बड़ी दिलचस्पी है। कैसा का लफ्ज है, क्या तुमने उसका मजाक उठाया, क्या तुमने उस सुरूर को हासिल किया, क्या तुम्हें अच्छा लगा, चौदह सौ वर्ष बाद आने वाले हमसे और आपसे मक्के के मुजाहिदों से छुप गए थे पहाड़ों के पीछे, किन से सवाल हो रहा है? देखिए सब तो चले गए थे ना, और भूसे में तामाल हो गए, किसने देखा कि काबे की दीवार से लगे बैठे थे ना, बाकी तो सब भाग गए थे। तुमने मजा लिया, क्या किया तुम्हारे घर में, पसंद आया तुम्हें, सुरूर मिला तुम्हें, चैन हुआ तुम्हें, आराम करा, कैसा कैसा था वो मंजर। अरे मेरे दोस्तों ऐसा खराब किससे करते हैं, जो है नाटक पे होता है ना, तुम्हें कैसा लगा वो मंजर? अरे मंजर देखना कि तुझे मंजर कैसा लगा, ये 15-17 बार मेरे यहाँ से कभी पूछा जाता है मंजर कैसा लगा, न हमने मंजर देखा है मौके पर मौजूद, हमसे थोड़ी पूछा गया, हमने तो रख लिया, हम रचने में माहिर, हमने रख लिया। अरे मौका पूछा कैसा लगा ये मंजर, अब सवाल किससे हो, कैसा लगा मंजर, साल और रखो का जो किया तुम्हारे अल्लाह ने, ऐसा भी हाथी वालों के साथ क्या किया तुम्हारे अल्लाह ने, अच्छा लगा, अच्छा लगा क्या किया? तरमीही बाजार में से जिली छोटे छोटे परिंदे भेजे, उनके मुंह में कंकरियां थी, वो मारते जाते थे, गिराते जाते थे, हजार हूं दासी मारू और खाए थे भूसे की तरह। पहला जुमला मेरे पेश नजर है और आखिरी पंच लाइन मेरे पेश नजर है, बात की बातें मुझसे ज्यादा फायदा नहीं, आप समझे, मुझे उसको समझने की जरूरत नहीं। पहला जुमला सवाल किया तुम्हें कैसा लगा, तुम मौके पर थे, तुमने हम पर एतबार किया, तुम्हारा तुम्हें हमारा जवाब देना कैसा लगा। दूसरी बात, कासिम माकूल अब्दुल मुत्तलिब आज के बाद से ये जान लो कि जो तुम्हारे मुकाबले करवाएगा खाए हुए भूसे की तरह पामाल, खाए हुए भूसे की तरह पामाल हो जाए। अब ये क्या है, ये सोशियो पोलिटिकल डिसिप्लिन की बातें हैं या ऐन मजहब की बात, किससे बात हो रही थी? मक्के के ताजिरों से, कायद के किसानों से, अरे अल्लाह से। वो रात का जहां अब्दुल मुत्तलिब का अलम तरह का फॉल और अब्दुल का साबित हुई, तुम्हें मजा आया अच्छी तरह देख लिया, तुमने कहा ना हो जाएगा देखा, हाँ बस इतना यकीन रखो कि जो आया गया हद तक तुम्हारे मुकाबले पर खाए हुए भूसे की तरह पामाल हो जाए। अब्दुल मुत्तलिब एब्सोल्यूट अथॉरिटी निकले इस दुनिया से पर्दा फरमा रहे हैं, 8 बरस पहले पर्दा फरमाने से एक बहुत अजीम बात हुई, पोता पैदा हो गया। अब सारी तारीख मुसलमानों की ये लिखती है कि एक नाम रखा पोते का, ये नहीं कितना था, जो पैगंबर का नाम था वो 40 अरब में किसी का नहीं था। बड़े 200 करोड़ से लिखते हैं कि जब तक आप आलम बेसत से पहले आलम अरबान थे तो अल्लाह मोहम्मद था आप महमूद थे, और जब आप जमीन पर आए तो महमूद हो गए आप मोहम्मद हो गए। हर मिलाद की पंचलाइन। ये मोहम्मद नाम किस किताब में लिखा हुआ था जहां से पढ़कर अब्दुल मुतल्लिब ने उसके पोते का नाम रख दिया? किस इंटरनेट की शब्द से आया था ये मोहम्मद का नाम? किसने सितारा देकर हाथ बताया था कि इसका नाम अली बे जिंदा से रखो? अल्लाह अकबर, आप खुद ही तो कहते हैं ना कि ये जमीन वालों के लिए ये नाम मुख्तलिफ था, कभी नहीं सुना था। तो सबसे पहले जिसने सुना था नाम वो कौन था? सबसे पहले ये आसमानी नाम जिसने सुना, किसने सुना? कोई तो कहता था, मैंने अब्दुल मुत्तलिब से कहा था कि ये मशवरा दिया था पोते का ये नाम रखो। अरे कोई मशवरा देने वाला ना पैदा हुआ, किसी ने कभी ये नाम ना सुना, तो किसने उनके कान पर ये नाम डाला? अल्लाह अकबर, किसने ये कान में नाम डाला? अब्दुल मुत्तलिब, पोते का नाम मोहम्मद रख दो। अल्लाह अकबर, उसी ने बच्चे को चल जाते दुनिया से रुखसत होने लगे, वो 8 बरस से मोहम्मद हो गया। अब देखिए आप किसके वारिस हैं? कसाब, दुदार, अब्दुल मनाफ, फिर हाशिम, फिर अब्दुल मुतलिब। अब अब्दुल मुतलिब के जगह पर वही आएगा जो अब्दुल मुतलिब और हाशिम और अब्दुल मनाफ और अब्दुल दार जैसा होगा। बहुत सारे बेटे थे ना अब्दुल मुतलिब के, अरे उनमें से किसी को नहीं इंतजार किया। अब उन ताले को कहा कि ये सारी विरासत भी तुम्हारी, ये बच्चा भी तुम्हारा। अरे जिस बच्चे के लिए आसमान से आपको ना रखने की भी तलकीन हो रही हो, उस बच्चे को आप जिसके हवाले कर रहे हैं, आप कह रहे हैं जी वाह, वो करना ही नहीं पड़ता। चलिए पढ़ता कबूल करता तो वो है जिसने पहले कभी नहीं पढ़ा होता, जिसके यहाँ राइज हो, जिसे कलाम करे वो बाबा ने मामा अलग। ये तो हम पहले ही फैसला कर चुके, जो उनके मुकाबले पर आएगा खाए उसी की तरह मामा नहीं जाएगा। बाप ने उस बेटे के हवाले वो पोता कर दिया। अब एक शॉर्ट कमिंग हुई जनाब अबू तालिब के दौर में, और वो ये थी कि बनी हाशिम की मैशियत कॉम्प्रोमाइज हो गई। कैसे कॉम्प्रोमाइज हुई मेरे दोस्तों? जब बाप ने वो पोता बेटे के हवाले किया तो जनाब अबू तालिब को ये नहीं पता के साथ था कि भतीजा मेरे हवाले हुआ है, अच्छी तरह पता था कि आखिरी नबी मेरे हवाले हुआ है। बस उसकी हिफाजत, उसकी हिफाजत। एक दफा फकत एक काफिला लेकर गए जनाब अबू तालिब। अरे इतनी बड़ी मईशियत बनी हाशिम की, सारी कॉम्प्रोमाइज, फकत एक दफा उसने भी नतीजे को साथ ले लिया। घर के पीछे मेरा छोड़ना मुनासिब नहीं समझा। अल्लाह अकबर, ऐसी नजर रखी, ऐसी हिफाजत की। रसालत का मोहसिन ऐसी रहने चर्च आया तो चर्च के प्रीस्ट ने, पादरी ने देखा कि जहां जहां काफिला चल रहा है काफिला, तो साथ साथ बादल चल रहा है। उसने कहा बड़ी अहम बात है इस काफिले में, जो बादल भी साथ साथ मूव करता है। काफिला ठहर गया, बादल ठहर गया। उसने अपने आदमी को बुलाया, कहा काफिले वालों को अंदर खाने की दावत दे दो। दावत कबूल कर लिया अब्दुल मुत्तलिब, अबू तालिब ने बच्चे को सामान के पास बिठा दिया एहतियातन। इसे नहीं जाना चाहिए नथारा के सामने। बादल नहीं रहा, सारा काफिला अंदर आ गया बादल में। तो प्रीस ने पूछा कोई रो गया? तो हाँ, एक छोटा बच्चा। आपने बिल्कुल उसका डाइल्यूट किया, एक छोटा बच्चा का उसे अंदर ले आइए।
बस ये पहला और आखिरी सफर था जनाबे मुतालिक का, जब से वो पोता हाथ आपकी गोद में आया था, बस ले आए वह मुश्किल तमाम पोते को, और भतीजे को तो बादल के साथ साथ आ गया। वो प्रीस ने पूछा कौन है आप, कहा बेटा, कहा इसे इसकी तलाश में यहूद है आपको पता नहीं, क्या जवाब दे जनाबे मुतालिक, इसलिए तो साथ साथ ये फिर रहे थे कि इसकी तलाश में यहूद भी थे नसारा भी थे, कत्ल करना चाहते थे। मही से काफला पलटाया, वापस मक्के आ गए। उसके बाद 28 बरस तक मेरे दोस्तों जिस शख्स ने अपनी मईशत उससे हाथ उठा दिया, अरे उसके घर में उसके बच्चे रोटियों के लिए
ताले बजाए तलाक दे गिरफ्तार करवा,
कैसी मईशत कंप्रोमाइज हो गई। 28 साल तक आपने उसके बाद किसी तिजारत पर हाथ ही नहीं रखा, फकत एक काम, पैगंबर की इबादत, पैगंबर की इबादत। यहाँ तक शेर भी तालिब में चले गए। अगर शेर भी तालिब में गए तो फिर उसके बाद एक डिप्लोमेसी का वक्त आया। जब 3 बरस गुजर गए तो आपने सिफारत मोहम्मद का काम अंजाम दिया। आप कहते हैं कलमा नहीं पढ़ा, नबी ने उन्हें अपना कबीर बनाया। आपकी कैसी, असल में प्रॉब्लम यही है ना कि आपने कहा पोलिटिकल डिवाइड, आपको पता नहीं पोलिटिकल डिवाइड नहीं है, लिहाजा आपने नए नए शोर से छोड़े। कैसे पैगंबर ने अपना कबीर बना दिया, जाइए बेटा मक्का से जो माहिदा लेकर रखा था उस संदूक को खोलो, वो सारा दीमक खा गई, एक लफ्ज रह गया ला। एक लम्हे के लिए भी शक नहीं किया भतीजे की बात पर, अगर झूठ निकला तो क्या होगा, मेरी बेइज्जती हो जाएगी, आंखों को मैं सरदार हूँ, कुछ नहीं। उधर भतीजे ने कहा, पैगंबर ने कहा, उधर सचा डिप्लोमेसी का फराइज अंजाम देने के लिए सिफारत को, पैगंबर की सिफारत को उठाकर हरम में मक्का के अंदर आ गए और अहले अरब और अहले मक्का के सरदारों को आवाज दी, मेरा भतीजा जो पैगंबर है वो ये कहता है खोलो दस्तावेज को, सबको में खा गई, फकत नाम है खुदा गाती है। लोगों ने खोला, वो उतारे का प्रेशर, खोलो खोलो, सारा दिन खा चुकी थी, फकत नाम है अल्लाह, और जिसने सिफारत मोहम्मद का काम अंजाम दिया। और फिर आप ये देखिए कि जब तक आप जिंदा रहे पैगंबर मक्के से नहीं किसी ने निकाल सका, ना कोई हिजरत की बात आई, ना किसी ने पत्थर मारा, ना किसी ने वो जुड़ी फेंकी, कुछ भी तो ना हुआ था। मईशत कंप्रोमाइज जरूर हुई थी लेकिन पॉलिटिकल अथॉरिटी तो कंप्रोमाइज नहीं हुई थी जनाब मुतालिक की। जब तक जिंदा रहे, और जिस साल मर गए उस साल को क्या कहा रसूल ने, आमुल हुज़्न, सारे हुज़्न मलाल इकट्ठा होकर मेरे ऊपर गिर पड़े। वो एक ऐसी फसील थी, वो एक ऐसी दीवार थी कि जिसकी मौजूदगी में रिसालत का काम चल रहा था। अच्छा, दूसरी तरफ अब ये तो बनी हाशिम हो गए, लेकिन देखिए उतनी बड़ी सोसाइटी थी ना अरबियन, एक मर्चेंट क्लास भी डेवलप हुई, ट्रेडर्स दुकानदार, उनमें कौन ज्यादा आगे आ गया, बनी मैया तजारतें कर करके पैसे कमा कमा के सूटखोरी कर करके। अच्छा, कुरान मजीद ने उन्हें भी उनकी औकात पर रखा, सूरह कुरैश क्या तुम्हारी मर्जी है, ये गर्मी और सर्दी के तजारती सफर फकत इतनी सी बात है, वहां जाकर आपको गर्मी अगर हम तेरा कैसे पकवाला होगा वैसा बिल्कुल। देखो तुम्हारे अल्लाह ने क्या कर दिया, और आखिर में क्या कहा, कासिम माकूर तुम्हारा दुश्मन खाए हुए भूसे की तरह पमाल हो जाएगा। यहाँ हर तुम्हारी बेटी है, एक गर्मी का तजारती सफर, एक सर्दी का तजारती सफर, बस वो ट्रेडिंग वो दुकानदारी, यह है तुम्हारी नजीब अतम उस रब बैत के सामने झुको जिसने तुम्हें भूख में खाने को दिया, और सर्दी और गर्मी से तुम्हें लिबास के जरिए से बचाए, और खौफ ने तुम्हें अमान दी। ये कुरैश की औकात थी, वो बनी हाशिम की औकात थी। और अजीबानी ग्रामीण जब पैगंबर इस दुनिया से रुखसत हो रहे थे तो दो बड़े बड़े ग्रोह उम्मत के बन चुके थे। एक ग्रोह शुमारी का ग्रोह था जिनमें कुरैश आगे आगे थे, दूसरा ग्रोह जुनूब के अरबों का जिसमें अंसार आ गया। दोनों के ट्रेडिशंस में, मिजाज में, तौर तरीकों में सब फर्क था। اب دنیا کے فرق میں آپ کو بتاؤں شمار کیا رہا جاہل اجد ضدی بد تہذیب جنوب کے عرب سولاڈ مہذب نرم طبیعت علم دوست اب کلیش دیکھیے کن دو کے درمیان میں ایک اور امپورٹنٹ بات دونوں نے فرق کی تھی کہ شمار کے عربوں کا مذہب کی طرف رجحان کم تھا جنوب کے عربوں کا مذہب کی طرف رجحان زیادہ تھا جب انصار کوئی مائتا جیتے تھے تو وہ اللہ کی بارگاہ میں شکریہ ادا کرتے تھے دین کی ابھی تبلیغ پیغمبر اسلام کی تبلیغ نہیں تھی یہ پری اسلام بات بتا رہی ہوں آپ کو میں وہ اپنے خدا کا شکریہ ادا کرتے تھے کہ اس نے انہیں مارکے میں سرفراز کیا اور اگر آپ مکہ کے عربوں کی تاریخ اٹھا کر دیکھیں تو کسی خدا بدا کا شکریہ نہیں ادا کرتے تھے وہ اپنے بہادروں کے شان میں قصیدے لکھتے تھے یہ سب کچھ تو ہم نے خود کیا سمجھ آئی آپ کو یہ دو بنیادی دوسرا ہندا جو لیڈرشپ ٹائٹل تھا شمار کیا اور قریش اسے لیڈر بناتے تھے جو بہت تیار بہت ہوشیار بہت بوڑھا بہت زیرک بہت سیاست باز ہو اور جنوب کیا اسے اپنا لیڈر بناتے تھے جس کی نسل قابل محترم ہو وہ اچھے پیڈگری کے لوگوں کو اپنا لیڈر بناتے تھے اور شمار کے قریش ایار نکال اور چار آدمیوں کو اپنا لیڈر بنایا کرتے تھے یہی وجہ ہے کہ جب مدینے سے زکام دن پائے اور سات دن بنایا حضرت کی دعوت دینے کے لیے آئے تو سب سے پہلے قریش سے پوچھا یہ ہے کون کس خاندان کا کس نسل کا اگر پتا چلا تم متعلق کر دیتا تو کہا اچھا آگے آئیے براہمی دعوت جی آئیے وہ نسل کے تفاخر میں یقین رکھنے والے لوگ اور یہ چالاکیوں ہوشیاریوں پر یقین رکھنے والے لوگ اور اس سچویشن کے اندر جب پیغمبر دنیا سے پردہ کرتے ہیں تو بہت امپورٹنٹ بات ہے پیغمبر کی نیابت وہ کہتے ہیں قیادت پر جھگڑا ہوا دو گروپ ہوئے ہم آ گئے اپنی گفتگو کے اختتامی بتائی ان کے اوپر ابھی تو جب جھگڑا ہوا نہیں کچھ کے لیے مزہ اہم تھا کچھ کے لیے سیاست اہم تھی بہت امپورٹنٹ ایشو تھا پیغمبر کی رحلت کے بعد کہ قیادت کس کے سپورٹ کی جائے جن کے نزدیک سیاست اہم تھی انہوں نے صحیفہ کے اندر اپنی کاروائی ڈالی اور جن کے نزدیک مذہب اہم تھا وہ پیغمبر کی تہذیب اور تقسیم میں لگ گئے اور جن کے نزدیک سیاست اہم تھی ان کا بڑا مشہور جملہ ہے کہ لوگ نہیں چاہتے تھے کہ نغمہ اور خلافت دونوں بنی ہاشم میں اکٹھا ہو جائیں تو ان کے فخر غرور مل جاتا کیا تھے بنی ہاشم نوبلٹی کے گراف میں ٹاپ آف دا لائن تھے نا اور اس کے بعد جب ان کے پاس نغمہ بھی آ گئی تو نغمہ سے بڑا پسند ہوتا نہیں تھا میرے دوستو تو جب ٹاپ آف دا لائن حاصل تھے اور خلافت میں جب وہاں چلی جاتی تو باقیوں کے لیے کیا بچتا ارے نوبلٹی کے گراف میں بنی ہاشم ہی بنی ہاشم نظر آتے نا انہوں نے کہا اس نوبلٹی کو دن یوٹ کرو نبوت تو خود چھین کر لے نہیں سکتے تھے نا خود تو نبی دن نہیں سکتے تھے تو اب یہاں سے اس گروہ میں جس کے نزدیک مذہب اہم تھا اس نے دو بنیادوں کے پر اس سیاست بھرپور کرنے والے گروہ کو چیلنج کیا پہلا ان کا چیلنج پوائنٹ یہ تھا کہ رسول کی نیابت مذہبی ہوتا ہے لہذا اسے دین ہی کے حوالے سے چلنا چاہیے دوسرا ان کا پوائنٹ یہ تھا کہ پیغمبر آل ابراہیم اور نبی اسماعیل سے تعلق رکھتے ہیں اور اس قیادت کو آل ابراہیم اور نبی اسماعیل میں رہنا چاہیے یہ دو پوائنٹ لے کر انہوں نے ان لوگوں کے خلاف چیلنج دیا جنہوں نے صحیفہ کی کاروائی ڈالی بارہ آدمی بدھ کے دن جناب رسول خدا کی رحلت ہوئی. 3 روز تک جنازہ رکھے بیٹھے رہے بنی ہاشم, شاید لوگ آئیں گے اور جنازہ پڑھا جائے گا. بڑی ہوموجینس سوسائٹی تھی, پیغمبر نے بڑا زبردست معاشرہ بنایا تھا. اتنی کوشش کے بعد اس معاشرے میں سے 10 آدمی پیغمبر کا جنازہ پڑھنے کے لیے نہیں آئے تھے. بدھ کے دن پیغمبر کی رحلت ہوئی, جمعے کے دن پیغمبر دفن کیے گئے. 3 دن تک جنازہ رکھے بیٹھے رہے بنی ہاشم جناب علی مرتضیٰ. کیوں؟ اگر پہلے دن دفن کر دیتے تو کہتے کہ علی نے جلد بازی کی ہم سے, ہماری مخالفت پر چلے. 1, 2, 3 دن مجھے تمام کی, کوئی نہیں آیا. آپ جنازہ دفن کر دی. 12 آدمی, 6 مہاجر, 6 انصار جناب علی مرتضیٰ کے پاس آئے اور کہا کہ ابن ابی طالب, سقیفے کے اندر خلافت کا فیصلہ ہو گیا, ہم اس بات کو اپنے دین و مذہب کے مخالف سمجھتے ہیں, ہم اس کے خلاف اٹھ کر کھڑے ہونا چاہتے ہیں. کون لوگ 6 مہاجر؟ سلمان, ابو ذر, مقداد, عمار, خالد بن سعید. 6 مہاجر, 6 انصار, عثمان بن حنیف, سہیل بن حنیف, ابو ایوب انصاری, ابی بن کعب, خزیمہ بن ثابت کو شہادتیں, اور ابو حسن الطیان. 6 انصار کا یتنا بھی طالب, ہمیں اجازت دیجیے کہ ہم جائیں مسجد میں اور بزور طاقت کسی کو ممبر سے اتار دیں. میرے دوستوں, یہ ایسی نہیں بنی تھی تحریک شیعت, یہ جو آپ کو تازہ ہے پولیٹیکل ڈیوائڈ ہے. اگر میرے دوستوں, میرے نوجوان دوستوں کی سمجھ میں میری یہ بات آج کی آ جائے تو آپ کو اپنی آئیڈینٹی پر فخر ہو. امیر نے جناب امیر نے ارشاد فرمایا کہ تم آتے میں نمک کے برابر ہو, جنگ چھڑ جائے گی تم قتل کر دیے جاؤ گے. تم فقط اتنا کرو کہ جاؤ اور جو کچھ تم نے پیغمبر سے سنا وہ انہیں یاد دلاؤ, احادیث سے پیغمبر انہیں یاد دلاؤ, اور انہیں عذاب خدا سے ڈراؤ. پیغمبر کے خلاف چلنا عذاب خدا کا موجب ہوتا ہے. یہ 12 افراد کس استدلال کے تحت وہاں پر پہنچے؟ 2 بڑی مضبوط قرآنی آیات ہیں جو انہوں نے اپنی تقریروں میں استدلال کے طور پر پیش کی. یہ 12 مدینے پہنچے, ممبر پر کوئی اور تھا, جبکہ بعد دیگر ایک آدمی کھڑا ہوتا چلا گیا. 12 تقریریں ہوئی, انہوں نے استدلال رکھا پہلے سورہ آل عمران کی آیت پر, ان اللہ استطاعہ آدم نوحا بعد ابراہیم بعد عمران علی العالمین, اللہ نے چن لیا, متحد کیا تمام انسانوں کے پر, آل ابراہیم کو, نوح کو, آدم کو, آل ابراہیم کو اور آل عمران کو. تو علی آل ابراہیم سے تعلق رکھتے ہیں, وہ چنے ہوئے اور مصطفیٰ ہیں, قیادت حق ان کے پاس. دوسرا استدلال کیا سورہ انعام کی آیات سے, اور بڑی زبردست آیات ہیں. اللہ اکبر, میں آپ کے سامنے وہ آیات دہراؤں تو آپ کو ان کے استدلال کا بھجن ہونا چاہیے. سورہ انعام, تم کا حجت لینا, آپ جاننا اور آپ کو داؤد و سلیمان, ایوب و یوسف, موسی و هارون, کذلک نجزی المحسنین. اسماعیل و یاسا و یونس و لوطا و کلا فضلنا علی العالمین و آبائهم و ذریاتهم و اخوانهم و اجتبیناهم و ہدیناهم علی صراط مستقیم. سورہ انعام, اللہ اکبر, اس سے زیادہ مضبوط استدلال نہیں ہو سکتا. انہوں نے کہا کہ قرآن کہتا ہے تو ہم نے ابراہیم کو بلند درجے پر سرفراز کیا. چل کا ہو چکے نام آتے نا ابراہیم والا قومی خود کا احترام کیا, اسی قوم نے بلند درجے پر رکھا. میں نشا اور پھر کیا کیا, پھر ہم نے بہت نہ لگو اشاق اور یعقوب کلن بجائے اشاق اور یعقوب کو بھی ہم نے ہدایت کی منزل پر سرفراز کیا. بہن ہزار میں نکالا اور اس سے پہلے نور کو ہم نے ہدایت کی. بہن ضروری ہے جانتے ہیں سلیمان کے ضروریت کو سداؤں گے سلیمان کو, ایوب اور یوسف کو, ایوب اور یوسف کو, موسا اور ہارون کو, کزار تک نظیر محسنین عیسا کل ملا صالحین انہیں صالح قرار دیا. وہ اسماعیل آ گیا تھا, کلن فصل مالا العالمین اسماعیل یاسا یونس اور لوط انہیں عالمین پر فضیلت دی. کتنے پیغمبروں کے نام دے گئے ذرا گنیے, ابراہیم, نوح, اسحاق, یعقوب, اس کے بعد داؤد علیہ السلام چھ, ایوب اور یوسف آٹھ, موسی اور ہارون دس, یحییٰ زکریہ, عیسیٰ اور الیاس چار اور چودہ, اسماعیل, یاسا, یونس اور لوط چار اور اٹھارہ. اٹھارہ نبیوں کا نام ہے اس آیت کے اندر, اس سے زیادہ کوئی آیت میں کسی نبی کا نام نہیں ہے. اس کے بعد جو آیت کی کنٹینیوٹی ہے وہی استدلال ہے. کہا وہ آبائے ہوں اور ان اٹھارہ نبیوں کی آبا, وہ ہوں ان اٹھارہ نبیوں کی ضروریتیں, وہ ہوں ان اٹھارہ نبیوں کے بھائی, وسط بہنا ہوں وہ ہدینا ہوں اور اخلاق مستقیم انہیں اللہ نے مشتبہ قرار دیا, انہیں چن لیا اور انہیں اخلاق مستقیم. ارے ارے ممبر پر بیٹھنے والے, خلافت پر قبضہ کرنے والے, کیا تم ان میں سے کسی کی اولاد ہے, کسی کا بھائی ہے, کسی کی سنیا ہے, کیا تمہارے پاس سوتا مستقیم ہے, کیا تم چن ہے, کیا تم ہدایت یافتہ ہے؟ کیا تم مشتبہ قرار دیے گئے, کیا تم چنے گئے, کیا تمہیں صراط مستقیم دی؟ کوئی جواب نہیں تھا میرے دوستوں, کوئی جواب نہیں, خاموشی چھا گئی. یہ بارہ تقریریں جو ختم ہوئی ہیں, اب کہاں ہے مذہب کا تھرسٹ, قیادت پر, یا نبی ہو, یا نبی کی آبا ہو, یا نبی کی ضروریت ہو, یا نبی کے بھائی ہو. بات ہے پہلے کے شیعہ جو ہے نا وہ پولیٹیکل ڈیوائڈ ہے. اور کہاں پڑھنے کا جگائی, یہ تو آئی ہے میں گھر ہے, قرآن کہتا ہے تمہاری قیادت نبی کا حق ہے, نبی کا آقا کا حق ہے, نبی کی سنت کا حق ہے, یہ نبی کے بھائی کا حق ہے. یہ تو آئی میں مذہب ہے, کہاں ہے سیاست؟ جب یہ استدلال دیا ان بارہ آدمیوں نے کہ تم تو کسی کے بھائی نہیں, کسی کی ضروریات نہیں, کسی کے آگا نہیں, تم مستفیٰ نہیں ہوئے, تم ملتبا نہیں ہوئے, تم مرتدا نہیں ہوئے, تو ممبر پر کیسے چڑھے, اعلان خلافت کیسے ہوا؟ خاموشی چھا گئی. اللہ اکبر, ایسی شرمندگی کہ ایک نے دوسرے کا ہاتھ پکڑا اور خاموشی سے مسجد سے نکل گئے. اس کے بعد تین روز تک نہیں آئی, تین روز تک نہیں آئی. وہ تاریخ کی باتیں ہیں میرے نوجوان دوستوں, جب اس کا گارڈ مضبوط ہوتا ہے تو پھر سب کے پیر اکھڑ جاتے. تین روز تک نہیں آئے, تیسرے روز خالد بن ولید ایک ہزار سوار تلواروں والا لے کر, سالم ایک ہزار آدمی تلواروں والے لے کر, اور معاذ بن جبل ایک ہزار آدمی, تین ہزار آدمی ہو گئے تلواریں لے کر, ممبر پر بیٹھنے والے پہلے شخص کے گھر پر پہنچے اور کہا کہ تم تو چھپ گئے, دیکھتے نہیں بنی ہاشم کی نظریں خلافت پر لگی ہوئی ہیں. اب نکلے گھر سے, ایک جلوس برآمد ہوا اور پھر اس کے بعد جلوس کی قیادت کرتے کرتے بہت محترم آگے آگے آئے اور مسجد میں آئے ہوئے وہاں مسجد میں علی اپنے اصحاب کے ساتھ بیٹھے ہوئے تھے تو اصحاب کو مخاطب کیا اصحاب علی اگر تم نے تین منٹ پہلے والا واقعہ تمہارے لڑنے کی کوشش کی تو تمہاری گردنیں اڑا دیں گے. خالد بن سعید دوبارہ اٹھ کر کھڑے ہوئے اور کہا تیری تلوار کی دھار کے میری تلوار کی دھار سے زیادہ تیز ہے اے جہاں کے حبشیہ کے بیٹے. جناب علی مطلع نے بازو پکڑا خالد بن سعید سے اپنے برابر بٹھا لیا کہا اللہ نے تیرا جوش ایمانی اور ہمارے ساتھ تیری وفاداری کو دیکھ لیا بیٹھ جا. سلمان فارسی اٹھ کے کھڑے ہوئے اور کہا کہ میں نے رسول خدا سے سنا اور اگر نہ سنا تو میرے دونوں کان بہرے ہو جائیں. رسول فرماتے تھے ایک روز میرا ابن عام میری مسجد سے بیٹھا ہوگا اور ہزاروں والوں کا ایک گروہ اس نے اس کے دوستوں کو قتل کرا رہا تھا. جب یہ بات سنی تو بڑے محترم شخص لگ کے جناب سلمان فارسی کو مارنے کے لیے ان کے گلے کو دبوچنے کے لیے جناب علی مرتضیٰ نے اٹھ کر انہیں تھوڑا سا دھکا دیا زمین پر چت ہو گئے. آپ نے ارشاد فرمایا اے اظہار کے حبشیہ کے فرزند اگر میں نے رسول کے ہاتھ میں ہاتھ دے کر اس بات کا عہد نہ کیا ہوتا کہ میں صبر اور خاموشی اختیار کروں گا تو آج میں تمہیں تمہارے سر کی آپ کہتے ہیں نا ہمارے امام انکل بات کیوں اٹھائی کیوں نہیں لڑے کیوں نہیں لڑے. ارے اگر لڑتے تو اتنی زبردست اسپلٹ پڑتی ایسا قیاس ہوتا ایسا جھگڑا پڑتا سارا اسلام دور پر ختم ہو جاتا. اچھا آپ نے شاہ فرمایا میں نے وہ کیا جو پانچ نبیوں نے کیا. اب وہ آیا آپ سنانے کا باقی ہے میں نے وہ کیا جو ابراہیم نے کیا جو نوح نے کیا جو موسیٰ نے کیا جو ہارون نے کیا اور جو جناب یوسف نے کیا اور آخری میں جملہ میں جناب ہارون نے کہا ان قوم سے ضرور مقابلے ضروری کیا کہوں گے عمران اس قوم نے مجھے کمزور کر دیا یہ میرے قتل پر آنا دوں. میں نے بہت سارے پانچ نبیوں نے کیا خاموش رہ کر. جناب علی بن حاتم کہتے ہیں خدا کی قسم وہ روز مجھ سے نہیں بھولتا جب لوگ علی کے دسویں گلے میں رسی ڈال کر اور آپ کے دامن کو گھسیٹ گھسیٹ کر آپ کو مسجد ملا رہے تھے. اس وقت کم از کم 12 یا 13 افراد کھلے چندار چاروں طرف سے جناب علی کو گھیرے ہوئے تھے. خالد بن ولید ابو عبیدہ بن جراح معاذ بن جبل بشیر بن اخضر نعمان بن بشیر یہ ایسے بڑے بڑے سے آپ کہتے ہیں نا بڑے ہیروز سیاست کی تاریخ کے ہیرو نے مذہب کی تاریخ کے ہیرو اعظم کو چاروں طرف سے گھیرا. اس طرح جناب امیر کو لے کر گئے مٹی بند رہی تھی نہیں کھلتی زبردستی ان کا ہاتھ پکڑ کر مٹی بند مٹی بند بہت ہو گئے. یہ ہے ساری کہانی. قریب بلا کر کہا کیا کروں گا اگر میری مزدوروں کی داستان سنے گا تو اس پر اتنے دل ہوئے جیسے سہرا کی ریت میں ذرات ہوتے ہیں اور جانور کے جسم پر بال ہوتے ہیں. لیکن میری اور آپ کی بھلائی کے لیے میرے امام نے خاموشی کو اختیار دیا. میرے دوستو نہ میرے امام نے روایت لکھی اور کہا کہ میرے جس کسانوں پر جائے تو قرآن کرے اور سلام کرے انتا بڑا مظلوم اے ولی خدا تجھ پر ہمارا سلام ہو تو سب سے پہلا مظلوم ہے. تو پہلا ہے جس کے ہاتھ کو بس کیا تو نے صبر کیا اور آنے والے وقت کا انتظار ہے. ہٹا کا یقین اور یقین کی منزلوں کے طریقے اللہ یہاں تک کہ تم نے اپنے اللہ سے ملاقات کی اس عالم میں کہ تم شہادت کی اعلیٰ منزل پر سرفراز ہو. تو میرے دوستو یہ نظریہ پولیٹیکل ڈیوائڈ ہے. ایک گرفتار ہو گیا, اس نے اپنے آپ کو اقتدار میں لے لیا. اس سیاست کی بنیاد پر تحریک شیعہ نہیں بنی تھی, مذہب کی بنیاد پر تحریک شیعہ بنی تھی, جہاں پر وہی قیادت کی منزل پر نظر آئے گا جو نبی ہوگا, نبی کے آبا میں سے ہوگا, نبی کی سیتوں میں سے ہوگا, یہ نبی کے بھائیوں میں سے ہوگا. اس کے علاوہ تحریک شیعہ میں قیادت کسی کے لیے نہیں سمجھی جاتی, تو یہ عین قرآن اور عین دین ہے. عین قرآن اور عین دین ہے. تو آپ کوئی تحت سے آپ باقی رسول نہیں مانتے, کیا مانے, کیا مانے؟ دنیاوی حاکم بھائی وہ تو ہیں, لکھا ہوا ہے تاریخ میں. مان نہیں رہے, یہ بڑا خوبصورت سوال ہے. آپ باقی رسول نہیں مانتے تو کیا نہیں مانتے؟ وہ نبی نہیں مانتے, وہ نبی نہیں تھے. نبی کے آبا نہیں مانتے, وہ نہیں تھے نبی کے آبا. نبی کے ذریعہ نہیں مانتے, وہ نہیں تھے نبی کے ذریعہ. نبی کے بھائی نہیں مانتے, ان کو وہ نہیں تھے نبی کے بھائی. جو تھے وہ مانتے ہیں, جو تھے وہ مانتے ہیں. وہ تھے کسی عرب کے قبیلے سے, وہ بھی کسی عرب کے قبیلے سے تھے. وہ بھی وہ نبی کے گراس میں قبیلہ کہیں نہیں تھا, نہ ابھی تھا, نہ تمیم تھا, نہ یوں تھا, نہ وہ تھا. لیلا قریشی وہ جو تجارت پر اتراتے تھے بنی امیہ, تو ان کو قرآن نے کہا یہ تمہاری اوقات گرمی اور سردی کے قافلے کی, بس یہیں تک رہو. تو وہ تو ہم مانتے ہیں نا, وہ تھے بنی ندی, وہ بنی تمیم, بنی امیہ. مانتے پھر کیا مانے؟ آپ نہیں مانتے, کیا نہیں مانتے؟ خلافت نہیں مان. بھائی تعویل کہہ رہی کہ وہ دو سال, وہ گیارہ سال, وہ تیرہ سال, تو ہمارے ماننے نہ ماننے سے کیا ہوتا؟ اس پچیس سال گزار ہی دیے میرے دوستو. میرے کیسی دیکھو خوفی کی لاتے, ہمارے پچیس سال خراب گزر گئے. نہیں, پچیس سال بڑی تکلیف سے گزرے. ارے ہم کیسے نہیں مان رہے ہیں؟ ہمیں سب سے بڑے شوق کریں تو ہم تو مان رہے ہیں کہ پچیس سال بہت ہے, اور ان پچیس سالوں میں میرا جو آج تک اٹھا ہے, ہمیں تو سب سے بڑے ماننے والے ہیں. ہمیں تو سب سے بڑے ماننے والے ہیں. دکھ جس نے سہا ہوتا ہے اسے کہاں بھولتا ہے؟ ہم نہیں بڑا بھول جائیں گے, ہم نہیں بھول سکتے, ہم نہیں بھول سکتے. ہاں اگر آپ کہیں امام مانو, نبی کا بھائی مانو, نبی کی ذریت مانو, نبی مانو, تو کیسے مانیں؟ یہ تو قرآن کی حکمت ہوگی. اور دوسری اہم بات ہے, یہ سارے اقتدار قرآن کے ساتھ اور احادیث پیغمبر کے ساتھ ہوئے تھے. بس وہ آخری روز تھا کہ جس روز احادیث پیغمبر سنائی گئی, اس کے بعد پابندی لگا دی گئی, کوئی حدیث پیغمبر نہیں سنائے گا. سارے بڑے احساس کو مدینے میں محسوس کر دیا گیا, ہر گورنر کا لکھ کر دیا, خبردار اگر کسی نے حدیث رسول بیان کرنے کی کوشش سے گردن اڑا دو. اب پچیس سال کی مدت تھی نا, ارے حدیث کیسے فراموش ہوئی؟ جب حدیث میں جوان تھے پچیس سال میں بوڑھے ہوئے منہ بند, جب بوڑھے تھے پچیس سال میں مر گئے, جب پچیس سال میں جو نسلیں آئیں انہیں تو پتہ ہی نہیں تھا حدیث کا, کسی نے منہ سے بیان ہی نہیں کیا. بوڑھا مر گیا نہ گیا ڈرتے مارے, جوان بوڑھا ہو گیا نہ گیا ڈرتے مارے, بچے کو پتا نہیں تھا. تو بچہ پچیس سال کا ہو گیا, اس بچے کے کئی بچے ہو گئے, تو دو نسلیں برباد ہو گئی میرے دوستو. تو حدیث ایسے بہت ہوئی, اسی لیے کہا کہ حدیث کا برباد کر دی, تم کیوں نہ رہنا کہ چلے گا لگا کر قیامت تک چلتی رہے گی. اس آشور کو ہم فراموش ہونے نہیں دیں گے. تم اسے ہمارا مذہب کہو یا ہماری سیاست کہو, اللہ آشور کو ہم نہیں فراموش کرنے والے. اور کیسے فراموش کریں؟ حسین ابن علی نے اس آشور کو بچانے کے لیے ارے کیا 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 سفر پچھے ہوئے تھے حسین, فاطمہ کے بعد دیر دیتا بچہ, ماں نے لینا چاہا نہیں آیا, بپی نے لینا چاہا نہیں آیا, بار بار کان میں نہ معلوم کیا کہا، بچہ ہمک کر حسین ابن علی کی گود میں آ گیا، اس طرح لے کر چلے تھے علی اکبر کو، یہی کہا ہم کان میں علی اکبر ادھر کدھر میرے لال، وہ کربلا یا آسون تمہاری منتظر ہے، تو ہمارا کا پیر تمہارا انتظار کر رہا ہے، اور پھر بولے آسون امام حسن علیہ السلام تازہ چراثہ بلند کیا، خیمے سے رونے کی آواز آئی، پلٹ کر آئے اور کہا بھی میں زندہ ہوں ابھی نہ رو، امام زینب نے کہا بھیا علی اکبر بہت پیاسا ہو گیا، ابھی بچہ پیار سے ہی جان دے دے گا، کہا چلا لا بچہ لے لیا، امام حسین علیہ السلام نے بچے کو اپنے بازو پر اٹھایا اور باہر نکلے کہنے سے تو بڑی چلچلاتی ہوئی دور سہرائے کربلا کی بڑی، کپڑے سے آبا کے بازو سے ڈھانک دیا اور آدم لشکر آبا کے سامنے کھڑے ہوئے، عمر کیا بھی سمجھا حسین ابن علی قرآن لائے ہیں اور شاید صلح کی بات کر رہے ہیں، کہا حسین قرآن لائے ہیں صلح کرنا چاہتے، کہا کون سی صلح، کس بات سنا، 32 برس کا بھائی طلب کر سکنے گئے، 18 برس کا جان چلا گیا، فاطمہ کے خیام خالی ہو گئے، کون سی سلا، یہ کہہ کر ابا کے دامن پر پایا، کہ 6 مہینے کا بچہ ہے، 6 بچوں کی کسی کی جان نہیں ہے، یہ پیاسا ہے اسے دو گھونٹ پانی پلا دو، میں اسے خیمے میں چھوڑ کر آتا ہوں، اس کے بعد میں ہوں گا اپنے ہوں گے، ہم لوگوں نے بلکتا ہوا علی اکبر دیکھا، پانی کہیں سے نہیں آیا، ہو کر لشکر بھی موجود تھا جس کو انہوں نے حسین علیہ السلام حضور حسن کی پہاڑیوں میں اپنی مشکل کھول کر پانی پلایا، آواز بلند کی، کوئی صاحب اولاد ہے کتنے سے، کوئی آگے نہ بڑھا، جناب علی اکبر کو آپ نے عزت دی ہوئے کر بتا دیا، کہا شاید تمہیں یہ خیال ہو کہ بچے کے بچے میں پانی پی لوں گا، تو خود آگے بڑھو دو گھونٹ پانی پلاؤ، بچے کو لٹا کر آپ پیچھے ہو گئے، اب دستے بلا بھی رے، 6 مہینے کا بچہ، اے اسماعیل بیٹا بڑا حسین آگے بڑھے، بچے کو ہاتھ اٹھا دیا، اس کے بعد اس کے چہرے کا رخ بدل کے راجا کو کر دیا، حجت بیٹے ہو حجت تمام کر، بس اتنا کہا ننے مجاہد نے سوکھی زبان زیادہ مجاہد آ گیا،
ہائے رات کیا منظر ہے،